حضرت شاہ ولی اللہ رحمۃ اللہ علیہ نے حجت اللہ میں بنیادی طور پہ جو بات یہ کی ہے کہ شریعت کے معاملے میں اصل چیز عقل انسانی ہے یا انبیاء علیہ الصلوۃ والسلام کی پیروی ہے، اس سلسلے میں اہل عقل اور اہل نقل کی جو بحث ہے، مجدد الفتانی سرہندی رحمۃ اللہ علیہ نے جو کچھ ذکر کیا تھا اس میں سے دو چار جگہیں مکتوبات شریف سے پڑھ کے آپ کے سامنے حاضر کی۔ حضرت مجدد رحمۃ اللہ علیہ کی جو بات چل رہی تھی وہ یہ کہ وہ اللہ کے علاوہ ہر چیز کی نفی کی تلقین کرتے ہیں، اور وہ یہ بتاتے ہیں کہ اللہ تعالیٰ کے علاوہ کائنات میں کسی بھی چیز سے دل کا تعلق ایسا وابستہ ہو جائے کہ آدمی کو فرائض کی ادائیگی میں وہ رکاوٹ بنے تو یہ درست نہیں۔ پھر انہوں نے اپنے سلسلے کی بعض چیزوں کا ذکر کیا کہ بہت سے لوگ ایسے ہیں جو سلوک کی راہ کو طے کرنا چاہتے ہیں لیکن وہ بہت سی چیزوں میں پھنس جاتے ہیں، مثلاً کشف میں پھنس جاتے ہیں اور سمجھتے ہیں کہ جو کچھ انہیں کشف میں دکھایا جا رہا ہے حقیقت میں یہ واقع ہونے والا ہے۔ کچھ لوگ ہیں جو اپنے خواب میں پھنس جاتے ہیں اور وہ یہ سمجھتے ہیں کہ جو کچھ انہوں نے خواب دیکھا ہے یہ حقیقت میں بس بے آئین ہی ایسے ہی پورا ہو جائے گا۔ پھر وہ بہت اچھی بات ایک تحریر فرماتے ہیں اور فرماتے ہیں کہ بدعت سے اجتناب ضروری ہے، اگر دولت مطابعت دارن واس احوال ہیچ نہ دارن خرسندند، اگر اتباع سنت زندگی میں نصیب ہو اور باقی کوئی حال اس انسان کو نصیب نہ ہو۔ حال نصیب ہونے کا مطلب یہ ہے کہ نہ اسے کشف ہو، نہ اسے اچھے خواب نظر آئیں، نہ کوئی ایسی چیز ہو، تو کہتے ہیں بڑی خوشی کی بات ہے، مبارکباد کی بات ہے۔ وہ اگر باوجود احوال در مطابق فطور دانن، اور اگر یہ ساری کیفیات پیش آئیں اور انبیاء علیہ السلام کی پیروی، حضور اقدس صلی اللہ علیہ وسلم کی پیروی، شریعت کی پیروی، اس میں کوئی فطور آئے تو آن احوالا نمی پسندن، ان چیزوں کو کسی نے پسند نہیں کیا۔ اور اسی سے پتا چلتا ہے کہ ہمارے سلسلے کے جو مشائخ تھے وہ سما و رقص را تجویز نہ کردان کہ انہوں نے تصوف کے راستے میں سما کو پسند نہیں کیا، رقص کو پسند نہیں کیا، باقی سلاسل میں اگرچہ سما ہے لیکن وہاں بھی سما جو ہے وہ بغیر موسیقی کے ہے۔ اس کی حقیقت بس اتنی سی تھی کہ کوئی آدمی اللہ تعالیٰ کی محبت پر مبنی اشعار پڑھے اور ان اشعار کو کوئی سننے والے لوگ سنیں، اس آدمی کی آواز اچھی ہوتی تھی، ترنم سے پڑھ لیتا تھا، بس یہ سما تھا جو صوفیہ کے ہاں تھا۔ حضرت مجدد رحمۃ اللہ علیہ نے اس کی بھی مخالفت کی ہے اور نقشبندی حضرات کہتے ہیں کہ اس سے آئندہ مزید رستہ کھلے گا اللہ کی نافرمانی کا، اس کی اسے پہلے ہی ختم کر دینا چاہیے، اور رستہ اس طرح کھل جاتا ہے کہ آپ دیکھیے کس زمانے میں نعت ایسے ہی ہوتی تھی کہ کوئی بھی آدمی جس کی آواز اچھی ہوتی تھی حضور صلی اللہ علیہ وسلم کی محبت اور ان کی تعریف میں کچھ اشعار پڑھ دیتا تھا، بس یہ نعت کہلاتی تھی۔ اب آہستہ آہستہ اس میں دب آ گئی، اور پھر دب آنے کے بعد اب موسیقی بھی آ گئی، اب ایسی نعتیں بھی آ گئیں جو خالصتاً فلمی گانوں کی طرز پر لکھی جاتی ہیں، کوئی بھی آدمی اگر اسے سنتا ہے تو لا محالہ وہ سمجھتا ہے کہ یہ فلاں فلمی گانے کی طرز پر بنائی گئی ہیں۔ تو یہ آہستہ آہستہ اسی طرح یہ خرابی کی چیزیں آ جاتی ہیں، اور حتیٰ کہ حضرت فرماتے ہیں کہ دیکھو ذکر جہازہ بگڑ دانستہ، اور ذکر فکرِ جہاں تک کو نقشبندی حضرات نے بھی درکا ہے منعِ آن فرمودان اور وہ اس کو منع کرتے ہیں بس امراتِ کے بر آن مترتب شبت التفاق بآن نہ نمودا اور اسی لیے اس کے نتیجے میں جو کیفیات پیدا ہوتی ہیں مشائخ ان کی طرف التفاق نہیں کرتے ذکر جہر کو جو بدعت انہوں نے کہا ہے تو ذکر جہر کی چند ایک قسمیں ہیں ایک ہے اونچی آواز سے ذکر کرنا شیخ خود اس بات کو متعین کر دیں اور وہ تربیت کے لیے اور وہ کسی خاص مقصد کے تحت تعلیم کے لیے اور وہ سالک کو مرید کو یہ بتا دیں کہ ایسے ذکر کیا کرو ایسے ضرب لگایا کرو ایسے اونچی آواز سے اللہ کو یاد کرو یہ بالکل ایک الگ چیز ہے تعلیم کے لیے ہے اس کا کوئی تعلق شریعت سے نہیں ہے اگر فرض کر دیجئے وہ یہ سمجھتا ہے کہ اس طرح سے جہر سے ذکر کرنے میں مجھے ثواب ملے گا تو کوئی ثواب نہیں ملے گا ایسپرو اور ڈسپرین کی گولی کھانے سے اسے کیا ثواب ملے گا ہاں اس کا ثواب ملے گا کہ اپنے لیے علاج کر رہا ہے تو وہ ایک الگ بات ہے لیکن وہ آدمی اس ذکر بالجہر کوئی مقصد سمجھ لے غلط بات ہے صوفیہ صرف تعلیم کے لیے دیا کرتے تھے اور تعلیم ختم ہوئی جب اس آدمی نے سبق کو پختہ کر لیا یا اس آدمی کو اس سے تعلق جو حاصل جو چاہیے تھا اس سے مقصود حاصل ہو گیا مشائخ اس کو روک دیتے ہیں منع کر دیتے ہیں بعض ہیں جو طبیعتوں کو سمجھتے ہیں وہ کہتے ہیں عمر بھر یہ کام کرتے رہنا تو ان کی اپنا معاملہ ہے یہ ہے ایک قسم ذکر کی اس کو کوئی برا نہیں کہتا ایک قسم یہ ہے کہ لوگ ذکر بالجہر کو خود مقصد بنا لیں کہ شیخ آ رہے ہیں اب سارے مرید جمع ہو رہے ہیں اب ذکر بالجہر ہو رہا ہے آواز میں آواز ملا کر پڑھ رہے ہیں یہ ساری چیزیں بدعات میں شامل ہیں اور کسی نے ایسے نہیں کیا مشائخ کے ہاں یہ ہوتا تھا کہ کوئی آگے اتفاق سے اور لوگ جمع ہو گئے مرید جمع ہو گئے ہر ایک نے اپنا ذکر کیا بس یہ ٹھیک ہے رمضان میں بھی ہوتا تھا لوگ اعتکاف میں جمع ہو جاتے تھے ہر کوئی اپنا اپنا ذکر کرتا تھا اس کو کسی نے برا نہیں کہا تو اس ذکر میں اور اس ذکر میں زمین آسمان کا فرق ہے اس لیے جو پرانے مشائخ تھے انہوں نے جہاں پر ذکر بالجہر کا قصہ یہ ساری چیزیں کی ہیں انہوں نے کہا کہ ایک آدمی کے اندر جو غفلت تاری ہے اس غفلت کو ختم کرنے کے لیے ذکر بالجہر کراتے ہیں یہ ہوتا رہا ہمیشہ سے ہوتا رہا ہے کوئی اس میں معانت اور پابندی نہیں ہمیشہ سے مراد یہ کہ حضرت شیخ معین الدین چشتی رحمت اللہ علیہ کے ہاں بھی اگر دیکھیں گے تو وہاں بھی مل جائے گا حضرت فرید الدین مسعود رحمت اللہ علیہ جو اپنے سلسلے کے مجدد تھے اپنی صدی کے صابری اور نظامی دو بہت بڑی شاخیں ان سے چلی اس کو بھی کوئی وہ بھی کراتے تھے کوئی بھی درد نہیں کہتا تھا تعلیم تھی بس اس سے زیادہ کچھ اور ایک وقت آ جاتا تھا جب اس کے مراقبات شروع ہوتے تھے اور مراقبات جب شروع ہوتے تھے تو اس ذکر بالجہر کو روک دیتے تھے کہ یہ مشائخ روک دیتے تھے کہتے تھے بس اس کی ضرورت نہیں ہے اب مراقبات کرو اس کو صوفیہ اپنی اصطلاح میں سیر الاللہ کہتے تھے سیر الاللہ کا مطلب یہ ہے کہ بیعت سے لے کے مراقبے کے شروع ہونے سے پہلے تک یہ جتنے سبق ہیں یہ راستہ ہے یہ طے کرنا ہے اور اس کے بعد ہے سیر فی اللہ سیر فی اللہ کا مطلب یہ ہے کہ اللہ تعالیٰ کی ذات و صفات کے اندر سفر کرنا اس کا مطلب ہے صفات کے اندر سفر کرنا وہ آدمی اب اللہ تعالیٰ کی ذات و صفات کا استحضار اس کا مراقبہ کرتا ہے مطلب یہ مراقبہ کرتا ہے کہ اللہ تعالیٰ سے میں اتنا قریب ہوں کہ میری یہ جو حلق کی رگ ہے اس سے زیادہ خدا مجھ سے قریب ہے یہ مراقبہ ان صوفیہ کیا قربیت کہلاتا تھا اچھا یہ مراقبہ کرنا کہ وہ محاکم اینما کنتم اللہ کی ذات تمہارے ساتھ ہے تم جہاں کہیں بھی ہو اسے مراقبہ معیت کہتے تھے ہوتے 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 سارے سلاسل میں آخری مراقبہ ذات ہوتا تھا یا دائرہ لا تعین یعنی ایسا مراقبہ جس میں اللہ تعالیٰ کی ذات ہی کے متعلق مراقبہ ہے یا تعالیٰ شان کا اس آدمی کا جو تعلق ہے وہ کیسا ہے مختلف مشائخ مختلف الفاظ استعمال کرتے تھے لیکن سب کا مقصد ایک ہی تھا اور اللہ کی ذات کی طرف توجہ اور پھر یہ جو شروع ہوتا ہے تو یہ تو پھر قبر میں بھی جاری رہتا ہے, پھر تو یہ حشر میں بھی جاری رہے گا, حتیٰ کہ اللہ تعالیٰ کی جب زیارت ہوگی اور جب سجدہ کرے گا تو اس وقت بھی یہی ہوگا. یہ نماز جو ساری زندگی پڑھنے کا حکم ہے, در حقیقت آدمی کو اپنے اندر یہ استعداد پیدا کرنا ہے کہ وہ ذات کی تجلی کو برداشت کر سکے. بات ہے یہ, لوگ کہتے ہیں نماز کیوں پڑھیں؟ نماز پڑھنے کا جو اور بہت سے مقاصد ہیں, ان میں سے ایک مقصد یہ ہے کہ ذات کی تجلی کو برداشت کر سکے, ساری زندگی محنت کرے. مثلاً آپ دیکھیں کہ روشنی ہے, بچے کی آنکھیں تیز روشنی کو برداشت نہیں کر سکتی, بچہ آنکھیں نہیں کھولتا, اس لیے اس کے لیے شیڈ لگا دیا جاتا ہے, کوئی چیز ایسی کر دی جاتی ہے, اوٹ لگا دی جاتی ہے کہ بچہ اپنی آنکھیں کھول سکے. اب اسی طرح ایک بچہ بڑا ہو جاتا ہے اور وہ بچہ اس کو روشنی کو براہ راست دیکھ تو سکتا ہے لیکن آنکھیں جھلسنے آ جاتی ہیں, اور بڑا ہو جاتا ہے آنکھیں آہستہ آہستہ اس ماحول کی عادی ہو جاتی ہیں اور انسان روشنی کو برداشت کر سکتا ہے, بچہ نہیں برداشت کر سکتا تھا. جب یہ 30 سال کا ہو گیا تو برداشت کر سکتا ہے. سورج کو ٹک ٹکی لگا کر دیکھنا, مسلسل دیکھنا ہر آدمی کے بس کی بات نہیں, لیکن اگر کوئی آدمی پریکٹس اس کی کرے مہینہ دو مہینہ چار مہینے سال, تو وہ سورج کو ممکن ہے کہ کافی دیر تک دیکھتا رہے اور اس کی آنکھوں میں وہ چندھیائی نہ آئے, اس کی آنکھیں جواب نہ دے جائیں, ممکن ہے ایسے ہو جائے. اسی طرح اللہ تعالیٰ کی ذات کی جو تجلیات ہیں ان کو سہ جانا ہر آدمی کے بس کی بات نہیں ہے. اسی لیے اللہ تعالیٰ نے فرمایا کہ لوگ قیامت میں اللہ کو جب دیکھیں گے تو سجدے میں گر پڑیں گے, سوائے ان لوگوں کے جو نماز نہیں پڑھتے تھے. جو نماز نہیں پڑھتے تھے وہ کیوں نہیں سجدہ کر سکیں گے؟ اس لیے کہ ذات باری تعالیٰ کی تجلی کو برداشت وہی آدمی کر سکے گا جو آدمی نماز پڑھتا تھا. تو نماز کی اسی لیے اتنی اہمیت ہے کہ آخر پہ وہ ذات اقدس کی تجلی کو برداشت کر سکے. اور کافر ہو گئے اور مومن بھی جو نماز نہیں پڑھتا تھا اس کے اندر یہ استعداد ہی نہیں ہے, تو نتیجہ یہ کہ وہ تختے کی طرح گر پڑے گا, کیونکہ جب سجدہ کرتا ہے آدمی تو کمر جھکتی ہے, حدیث میں آتا ہے اس کی کمر نہیں جھک سکے گی اور وہ گر پڑے گا. تو اس لیے مجدد رحمت اللہ علیہ جو فرماتے ہیں نا ذکر بالجہر کے بدعت ہونے کے بارے میں, وہ اسی لیے فرماتے ہیں کہ یہ مقصود اصلی نہیں ہے صوفیاء کے ہاں, کچھ عرصے تک کراتے ہیں پھر چھوڑ دیتے ہیں, مشائخ خود کرتے رہتے ہیں. اس لیے کہ دن بدن نئے سے نئے مرید آتے ہیں, ان کی تلقین کرنی ہوتی ہے اور اس کی بہت سی مصلحتیں ہیں. لیکن اگر کوئی آدمی اس کو اس طرح کرنے لگے کہ اس ذکر بالجہر کو مقصود جانے, اس ذکر بالجہر کو مرید بھی جمع ہو گئے ہیں, مجمع لگ گیا ہے اور ایک ہی آواز سے سارے ذکر کر رہے ہیں اور اس طرح کی چیزیں, اور اسے مقصد سمجھ لیا جائے دین میں سے, تو مجدد رحمت اللہ کہتے ہیں یہ چیز ٹھیک نہیں. پھر اسی طرح فرماتے ہیں کہ حضرت ایشان حاضر ہوئے, ہمارے شیخ حاجی باقی بلّہ رحمت اللہ علیہ موجود تھے, اور شیخ کمال جو تھے حضرت کے بڑے مخلص مریدوں میں سے تھے, اور حضرت خواجہ ماں ہمارے شیخ جو تھے وہ کھانے کے وقت ایک دن بیٹھے, تو کھانے کے ابتدا میں در حضور ایشان اسم اللہ را بلند گفت. انہوں نے کیا کیا, اللہ کا نام اونچی آواز سے پڑھ لیا. بسم اللہ کو اونچی آواز سے پڑھنا کھانے سے پہلے فقہا نے, ابن نجیم رحمت اللہ نے الباب الرائق وغیرہ میں اس کی اجازت دی ہے. وجہ اس کی اجازت دینے کی کیا ہے, علت دیکھنی چاہیے کہ فقہا اس وجہ سے اس بات کی, کبھی وہ اس سے منع کرتے ہیں کبھی وہ اس کو ہاں کر دیتے ہیں. فقہا کے ہاں علت کا بہت خیال رکھا جاتا ہے اور ان کی علت تک پہنچنا کہ وہ کس وجہ سے اسے جائز قرار دیتے ہیں, یہ بڑا اہم مسئلہ ہوتا ہے. فقہا نے مثلا لکھا ہے, حدیث میں آیا ہے حضور صلی اللہ علیہ وسلم ٹیک لگا کر کھانا نہیں کھاتے تھے. فرمایا اما انا فلا آکل متقیا, ہاں جہاں تک میرا تعلق ہے میری ذات کا تو میں تو ٹیک لگا کے کھانا نہیں کھاتا. فقہا نے وجہ تلاش کی کہ اس کی علت کیا ہے, ٹیک لگا کے کھانے میں اثر حرج کیا ہے. پتا چلا کہ حضور اکرم صلی اللہ علیہ وسلم نے اس سے منع اس لیے فرمایا کہ متکبر اور مغرور لوگ اس لیے کھاتے تھے, کیونکہ اس کے آگے آیا ہے کہ آکل کما آکل, اب میں ایسے کھاتا ہوں جیسے کوئی غلام مسکین آدمی کھایا کرتا ہے. تو یہ عبدیت تھی, تو عبدیت کے مقابلے میں کبر آ گیا, اب فقہا نے مسئلہ لکھا اور انہوں نے کہا کہ اگر کوئی آدمی کبر کی وجہ سے ٹیک لگاتا ہے تو منع ہے اور کبر کی وجہ سے نہیں ٹیک لگاتا تو پھر منع نہیں ہے. علت وہ دریافت کرتی ہیں کہ اصل میں مسئلہ کیا ہے. اسی طرح یہاں پر ابن نجیم رحمۃ اللہ علیہ کہتے ہیں کہ اگر کوئی کھانے پہ بیٹھا اور اس نے بسم اللہ اس کی اونچی آواز سے پڑھ دی تاکہ باقی لوگوں کو ذرا یاد آ جائے, ٹھیک ہے, اور اگر اس لیے پڑھ دی کہ وہ اس کو سنت سمجھتا ہے تو پھر وہ بدعت ہے. اسی لیے شریعت میں سب سے زیادہ جن چیزوں سے منع کیا گیا اور خاص طور پہ حنفی فقہ میں جو بہت زیادہ امتیازی حیثیت ہے اس کی, امام ابو حنیفہ رحمۃ اللہ علیہ سے بنفس نفیس شروع ہوتی ہے اور یہ روح اور یہ جذبہ ان میں آیا تھا عبداللہ ابن مسعود رضی اللہ عنہ سے. سب سے زیادہ سارے ائمہ میں جس چیز کے پیچھے امام ابو حنیفہ رحمۃ اللہ علیہ بالکل زندگی بھر پڑے رہے وہ یہ تھا کہ کسی منسوخ حدیث پر عمل نہ ہو جائے. وہ کہتے تھے ایسے نہ ہو کہ حدیث کینسل ہو گئی, نبی کریم صلی اللہ علیہ وسلم نے حکم دیا بعد میں حکم منسوخ ہو گیا تو ہم اس حدیث پر عمل کرتے رہے جو حدیث منسوخ ہے, تو منسوخ حدیث پر عمل کرنے کا تو کوئی ثواب نہیں ملے گا. اس لیے بالکل اسی سے ملتی جلتی چیز وہ بدعت بھی ہے کہ ایک آدمی ایسے طریقے پر عمل کرتا ہے جو طریقہ شرع سے ثابت نہیں ہے. نتیجہ یہ نکلے گا کہ یہ منسوخ حدیث میں تو چلو پھر کوئی گنجائش نکل سکتی تھی کہ اس کا خبر نہیں پہنچی, اور بہت سے معاملات بدعت میں تو جی گنجائش بھی نہیں نکلتی. اسی لیے امام مالک رحمت اللہ علیہ نے بڑی اچھی بات ارشاد فرمائی, انہوں نے کہا جو شخص بدعت کا راستہ اختیار کرتا ہے وہ گویا دوسرے لفظوں میں یہ کہتا ہے کہ حضور اکرم صلی اللہ علیہ وسلم نے رسالت کا حق ادا نہیں کیا, یہ چیز رہ گئی تھی اور یہ چیز میں تم لوگوں کو بتا رہا ہوں دین میں اضافے کی, انہوں نے اس کا حق ادا نہیں کیا. معاذ اللہ, اتنے زیادہ بدعت کے خلاف تھے, اتنے زیادہ علماء متقدمین تو تھے ہی تھے, حتیٰ کہ اہل تشریع کی کتابیں آپ پڑھیں تو تشریعوں میں بھی بدعات کے خلاف اتنا زیادہ جذبہ پایا جاتا تھا کہ جب بنو بوائے نے یہ شروع کیا ہے کہ شہادتین کے بعد تیسری شہادت بھی شامل کی جائے, یعنی اشہد ان لا الہ الا اللہ اذان میں, اشہد ان محمد رسول اللہ یہ بھی اذان, وہ اشہد ان علی ولی اللہ, اور میں اس بات کی بھی گواہی دیتا ہوں کہ سیدنا علی رضی اللہ عنہ اللہ تعالیٰ کے دوست اور وہ خلیفہ, اور یہ ساری عبارت بنو بغیر نے شروع کی تھی, اس سے پہلے نہیں ہوتا تھا. اسی لیے شیعہ حضرات جتنے محققین ہیں اب تک اپنی کتابوں میں لکھتے ہیں کہ 18 جملے ہیں آزان کے, اور اگر کوئی اسے بڑھائے گا اشہد ان علی ولی اللہ کے الفاظ بڑھائے گا تو وہ کہتے ہیں اتنا سخت جملہ ہے, وہ کہتے ہیں خدا کی لعنت ہو اس پہ جس انسان نے بھی ہمارے مسلک میں اس چیز کو رائج کیا, وہ برملا لعنت کرتے ہیں. اب تک ہماری اس دور تک جو شیعہ حقیقت میں محققین ہیں وہ کہتے ہیں یہ الفاظ آزان کے ہیں ہی نہیں, بنو بوائے نے شروع کیے تھے اور ان پر خدا کی لعنت ہو. یہ لعنت کے الفاظ شیعہ حضرات میں جو محققین اب تک لکھتے ہیں وہ کیوں, وہ کہتے ہیں یہ بدعت ہے. اور دوسری طرف ان میں وہ لوگ بھی ہیں جو جاہل ہیں, ذاکر قسم کے لوگ ہیں, وہ کہتے ہیں یہ تیسری شہادت اتنی ضروری ہے کہ جب نماز پڑھو تو نماز میں التحیات میں تشہد میں جب بیٹھتے ہو تو اس وقت بھی اس تیسری شہادت کا پڑھنا ہے. یہ پہلا گروہ کہتا ہے نماز ٹوٹ جائے گی, وہ کہتے ہیں اس لیے کہ یہ کلمات منسوس ہیں ہی نہیں, ائمہ نے کہیں ان کلمات کو نہیں کہا, جب تم نماز میں سے شامل کرو گے تو نماز ٹوٹ جائے گی. تو بدعت کے خلاف, نئی چیز کے خلاف یہ سب حضرات کا موقف اور مسلک یہی تھا. اسی لیے دیوبند میں جب بعض بدعات اور ایسی چیزیں شروع ہوئیں تو سید سلیمان ندوی رحمۃ اللہ نے خط لکھا, دیوبند کے بڑے بڑے قابل احترام اساتذہ میں سے تھے, انہوں نے لکھا اقتدار ان کا بڑے ہمارے اقابر سارے شہید رحمۃ اللہ علیہ فلاں فلاں, ان کا مقصد یہ تھا یہ سب بدعات کے خلاف ہمیشہ بات کرتے رہے. اور آگے چل کے لکھتے ہیں کہ بڑے درد سے پوچھتا ہوں کہ یہ دیوبند دارالعلوم آج کل کدھر جا رہا ہے, مطلب یہ ہے کہ یہ لوگ بدعات کی جو روش ہے کیوں اختیار کرنا چاہ رہے ہیں. وہ اپنے زمانے میں آج سے کوئی 60 سال پہلے کا وہ خط ہے, اب تو بہت تھوڑا فرق رہ گیا ان دیوبندیوں میں اور بریلویوں میں,
और वही चीजें इनके यहां भी होने लगी हैं, सोयम इनके यहां भी होता है, उनके यहां भी होता है, इसी तरह ईद मिलादुन्नबी इनके यहां भी होता है, उनके यहां भी होता है, साले सवाब की रसूमात इनके यहां भी आ गई, उनके यहां भी आ गई, और बहुत सी चीजें, जुमे के बाद लंबी दुआएं, इनके यहां भी वो बिदअत आ गई, उनके यहां भी बिदअत आ गई, तो बहुत सी चीजें ऐसी हैं जो हर तरफ फैल गई। वो जो अकाबिर का एक तुर्रा इम्तियाज था जो बिदअत को बर्दाश्त नहीं करते थे, नई चीज को बर्दाश्त नहीं करते थे, सख्ती से रद्द कर देते थे, वो जज्बा और वो चीज नहीं रही। इसीलिए मुजद्दद अल-फिसानी रहमतुल्लाह अलैह इनकी निस्बत जहां भी है वहां बिदात से सख्त तनफर था। हजरत फरमाते हैं कि हुआ ऐसे कि एक मर्तबा बुखारा में ये चीज पेश आई, तो ख्वाजा नक्शबंद उलमाए बुखारा का जमा कर दिया, तो ख्वाजा नक्शबंद रहमतुल्लाह अलैह ने बुखारा के उलमा को जमा किया और हज़रत अमीर कलाल रहमतुल्लाह अलैह की खानकाह में चले गए। अमीर कलाल रहमतुल्लाह अलैह जो थे ये नक्शबंदी मशायख में से थे, और असल नक्शबंदियत जो थी इसका मरकज समरकंद और बुखारा और ये इलाके, और इस सिलसिले का आगाज हुआ ख्वाजा बहाउद्दीन नक्शबंद रहमतुल्लाह से। कुछ मुराकबात उन्होंने और कुछ अल्लाह के जिक्र के लिए कुछ चीजें उन्होंने इरशाद फरमाई थी, वो फिर आहिस्ता आहिस्ता चलती रही, और कहते हैं कि कुछ उसमें तकमीम हजरत ख्वाजा आजम बिन नूरी रहमतुल्लाह के से मुजद्दद अल-फिसानी रहमतुल्लाह तक वही इस्बात चले आते थे। फिर ख्वाजा आजम बिन नूरी रहमतुल्लाह अलैह ने उसमें कुछ थोड़ा सा तब्दील किया। फरमाते थे इसीलिए बिन नूरी रहमतुल्लाह के सिलसिले के असबाब कुछ मुख्तलिफ हैं। फिर उसके बाद कहते हैं कि ख्वाजा मिर्ज़ा नज़र जाने जाना रहमतुल्लाह अलैह ने 13 मुराकबात अपने सिलसिले में बढ़ाए थे, मुमकिन है बढ़ाए हों, लेकिन अभी तक इस सिलसिले में कोई ऐसी चीज हमें नहीं मिली कि उस पर इत्मीनान होता। लेकिन बुजुर्गों से सुना है कि उन्होंने मुराकबात इसलिए बढ़ाए थे कि वो समझते थे कि अब हुकूमत वक्त के साथ टक्कर और हुकूमत के मजालिम और ये चीजें आ गई हैं, तो सालिक की ऐसी तरबियत होनी चाहिए कि वो मसलक हक्का पर कायम रहे और जितना भी दबाव और हुकूमत का जुल्म हो उसको बर्दाश्त करने की सलाहियत उसमें पैदा हो। लेकिन इन हजरात के यहाँ सिलसिले नक्शबंदिया में कभी भी जिक्र बिलजाहत नहीं था, जाहरी जिक्र नहीं करते थे, ऊंची आवाज से जिक्र नहीं करते थे। तो ख्वाजा अमीर कलाल रहमतुल्लाह अलैह के यहाँ खानकाह में होता था। अब वहां सिलसिले नक्शबंदिया जो था उसके बाद वो मुंतकिल हुआ है हिंदुस्तान में, और हिंदुस्तान में हज़रत मुजद्दद अल-फिसानी रहमतुल्लाह अलैह खुद अपने मक्तूबात में लिखते हैं कि हमारे दौर में ये सिलसिला खाल खाल पाया जाता है, कहीं कहीं पाया जाता है, बहुत गरीब है। गरीब के लफ्ज का मतलब यह है कि बहुत कम लोग भी सिलसिले में दाखिल हुए हैं, और ज्यादा जिस हस्ती से शोहरत मिली वो ख्वाजा बाकी बिल्ला रहमतुल्लाह अलैह। ख्वाजा बाकी बिल्ला रहमतुल्लाह अलैह को अल्लाह ताला ने बड़ी इस्तेदाद दी थी, बहुत बड़ी इस्तेदाद दी थी। इसीलिए जिन लोगों ने जिक्र अज़कार और मुराकबात ही पूरे नहीं किए होते और उन्हें खिलाफतें मिल जाती हैं और वो बहस शुरू कर देते हैं तो बेड़ा गर्क कर देते हैं मुरीदों का। मुरीदों में कभी कभी इतनी इस्तेदाद का आदमी आ जाता है कि वो अपने वक्त का शहबाज और अपने वक्त की बड़ी चीज होता है, लेकिन उसको तरबियत देने वाला कोई नहीं होता, इतना बड़ा आदमी से मिलता नहीं है, और वो बेचारा सादगी में या दीनदारी में या इखलास की वजह से बहस कर लेता है, उस बेचारे का कबाड़ा हो जाता है। इसीलिए मुजद्दद अल-फिसानी रहमतुल्लाह अलैह फरमाते हैं कि किसी की बैत की दरख्वास्त को ये ना समझे कि बहुत अच्छी बात हो गई है, ऐसे डरना चाहिए मुरीदों के आने से जैसे कोई आदमी जंगल में शेर से डरता है, और इससे हजार बार पनाह मांगे कि मुरीद का आना कहीं अल्लाह की तरफ से आजमाइश ही ना हो जाए, खुदा क्या पूछ इस चीज की हो जाएगी। तो इसलिए मुरीदों के आने को ये हजरात कोई अच्छी चीज नहीं समझते थे, वो अपनी जिम्मेदारी महसूस करते थे कि आखिर किस तरह इनकी तरबियत कैसे होगी। अब ऐसा हाल है कि 10,000 मुरीद हो गए, 20,000 हो गए, परवाही नहीं है कि इनकी तरबियत होगी नहीं होगी, कैसे आखिर अल्लाह की राय ने दिखाएंगे, इनके साथ ताल्लुक कैसे बरकरार रहेगा, इनकी तरबियत का मामला कैसा नाजुक है। तो वो पुराने हजरात में ये नहीं था। ख्वाजा बाकी बिल्ला रहमतुल्लाह अलैह 5 जगह बैठ हुए, लेकिन एक हद तक चलते थे, फिर उनके शेख खुद माजरत कर लेते, सच्चे लोग थे ना, वो कहते थे भाई इससे आगे जाना हमारे बस में नहीं, कहीं और चले जाओ, फिर कहीं और चले जाओ, फिर कहीं और चले जाओ। आखिरी मरतबा ख्वाजा मखनवी रहमतुल्लाह जब बैठ हुए तो उन्होंने कहा कि बस तुमने जो कुछ हासिल करना था कर लिया, अब इससे ज्यादा आगे कुछ नहीं है, और बाकी मुझे लगता ये है कि अल्लाह ताला तुमसे कोई खास काम लेगा और तुम चले जाओ और अपना हलका कायम करो। उन्होंने कहा हजरत कैसे होगा? तो उन्होंने कहा अच्छा इस तरह करो, तुम इस्तखारा करो, अल्लाह ताला से मांगो कि क्या होना चाहिए। तो ख्वाजा बाकी बिल्लाह रहमतुल्लाह अलैह एक दिन ख्वाब में देखा कि एक तोता है और ये उसके मुंह में शक्कर डाल रहे हैं और वो अपनी चोंच से इनके मुंह में कोई शक्कर या सूप या जो भी चीज मुंतकिल कर रहा है। तो उन्होंने शेख से जिक्र किया तो उन्होंने कहा हिंदुस्तान चले जाओ, तोता वहीं होता है। इसका मतलब यह है कि अल्लाह ताला तुम्हें कोई ऐसा आदमी दे देगा कि तुम्हारा सिलसिला वहां फैलेगा, आप उससे फायदा उठाएंगे और वो आपसे फायदा उठाएगा। ये इसीलिए ख्वाजा बाकी बिल्लाह रहमतुल्लाह ने फिर हिजरत की और शेख फरीद बुखारी रहमतुल्लाह अलैह थे जिन्होंने हिंदुस्तान में उनका इस्तकबाल किया। फरीद बुखारी बहुत बड़े उमरा में से थे। शेख फरीद बुखारी का जहांगीर के यहाँ बड़ा मुकाम था और जहांगीर बड़ी इज्जत करता था उनकी और फौज का एक बहुत बड़ा हिस्सा उनके मातहत था। आज जहाँ लाहौर में ये इंजीनियरिंग यूनिवर्सिटी है, ये जगह थी जहां पर उसने खानकाह तजवीज की थी हजरत के लिए। हजरत यहाँ रहे फिर उसके बाद दिल्ली मुंतकिल हो गए। तो जब हजरत मुजद्दद अल-फिसानी सर हिंदी रहमतुल्लाह अलैह से बैत हुए तो उन्होंने चंद दिन में अंदाजा कर लिया तो जो तोता मैंने देखा था वो यही आदमी है। इसीलिए उन्होंने किसी को खत लिखा कि इन दिनों अहमद सरहिंदी एक आदमी आया है कि लड़का मुझसे बैत हो गया है, और फिर लिखा कि मिस्तेमा हजार हास यारगान दबा है उदूशुद, मेरे जैसे हजारों सितारे इस सूरज की रोशनी में डूब जाएं, इस सूरज की रोशनी में खत्म है। ये इतनी इस पैदाद का आदमी आया है। ख्वाजा बाकी बिल्लाह रहमतुल्लाह अलैह जान गए कि ये है वो चीज जो अल्लाह ने मुझे देनी थी। उनका इंतकाल भी जल्दी हो गया, शायद 45-47 बरस की उम्र में हजरत का इंतकाल हो गया था। तो ये हज़रत मुजद्दद रहमतुल्लाह ने उनसे जो चीजें हासिल की उनमें से ये था कि एक वो जिक्र बिलजार को मना करते थे और फरमाते थे ख्वाजा अमीर कलाल के यहाँ जब शुरू हुआ यानी समरकंद और बुखारा में, तो ख्वाजा नक्शबंद रहमतुल्लाह अलैह उलमा को लेकर गए और उन्होंने कहा कि जिक्र जहर बिदअत नकुनत, हजरत ये ऊंची आवाज से ऐसे खानकाह में जिक्र करना ये बिदअत है। ईशान दर जवाब पर मुदन हजरत मीर कलाल रहमतुल्लाह जवाब में कहा कि नकुने आइंदा नहीं होगा। ये थी बात तुर्रे इम्तियाज कि जिस चीज को उन्होंने शरीयत के खिलाफ जाना उससे फौरन हट के, उलमा का फतवा आया उन्होंने उस चीज पर अमल कर लिया कि फतवा इसी बात का है और हमेशा मशायख उसी वक्त तक ठीक रहते हैं जब तक के वो फतवे के ताबे रहते हैं, और जब वो फतवा देने के खुद अहल ना हो और मुफ्तियों की बात ना माने तो फिर एक नई गुमराही का सिलसिला माज अल्लाह शुरू हो जाता है। फिर इसीलिए हजरत फरमाते हैं आगे कि काबिर इन तरीक हरकात और मना जिक्र जहर इन हमाम बालिगा नुमायन, हमारे सिलसिले नक्शबंदिया के अकाबिर जिक्र जहर में इतना मुबालगा करते रहे हैं मना करने में कि कहते थे बिल्कुल ना करें, असमा रक्सो वज्द व तवाजद चुप हुए। जो जिक्र बिलजार करने की इजाजत नहीं देते थे वो सिमा की रक्स की वज्द की तवाजद की इसकी इजाजत कैसे दे सकते थे। अहवालो मवाजीद के पर असबाबे नाम शुरुआ मुतरतब शवंद निज़्द फकीर अज कबीले इस्तदराज, वो तमाम हालतें जो किसी सालिक और मुरीद पर तारी होती हैं लेकिन वो शरीयत के खिलाफ कामों पर होती हैं तो फकीर के नजदीक ये इस्तदराज है। क्या होता है इस्तदराज का मतलब यह है कि आदमी बातिल पर भी हो और वो तरक्की भी महसूस करे। एक आदमी बातिल पर है गलत काम कर रहा है लेकिन वो कहता है जी बड़ा अच्छी लगता है नमाज में, वो कहता है बातिल पे, वो कहता है जी बहुत दिन में नमाज हो गया, कवाली सुनता है रक्स करता है और इसी तरह की कड़े पहन लेता है, इस तरह की चीजें, और वो कहता है जी बस अल्लाह की मारिफत नसीब हो गई, ये हो गया वो हो गया। तो इसका मतलब है बातिल पर लेकिन बातिल में तरक्की हो रही है और वो समझता है कि सही राह पर चल। नफातुल उंस में एक बुजुर्ग थे सादान गालिबन नाम था रहमतुल्लाह अलैह, उनके नाम कुछ और हो लेकिन याद ये पड़ता है, वहां देख लेना चाहिए। उसमें जामी रहमतुल्लाह अलैह ने बड़ा 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 सबक आमोज वाकया बयान किया। उन्होंने कहा कि एक ایک سالک تھا اپنے شیخ کے پاس جاتا تھا اور پھر ایک مدت گزر گئی جاتے جاتے پھر ایک مدت تک وہ نظر نہیں آیا. تو خلاصہ اس کا یہ ہے کہ اس نے شیخ نے ایک دن دیکھا پھر وہ آیا تو انہوں نے کہا بھائی بڑے عرصے سے تم ہمارے پاس آتے رہے اب ایک عرصے سے نہیں آ رہے. تو اس سے کہا سر فلاں دن آپ کی خانقاہ پہ آیا تھا جب یہاں سے واپس جا رہا تھا تو جنگل کا راستہ تھا تو جنگل کے راستے میں یکایک نور ظاہر ہوا اور اس سے کہا میں تیرا پروردگار تو میں تو خوشی کے مارے لوٹ پوٹ گیا. اس نے کہا مجھے سجدہ کر تو میں نے اسے سجدہ کیا اور اسے کہا آتا رہے تجھے میری طلب تھی نا تو اب کہیں جانے کی ضرورت نہیں یہاں آتا رہے. پھر میں نے اسے دیکھا اس نے تخت بچھایا اس نور نے اور چھوٹے چھوٹے نور کے پتلے اس کے ارد گرد تھے اور میں اس نور کو ہمیشہ جا کے سجدہ کرتا ہوں. تو آج خیال آیا کہ چلو آپ کے یہاں بھی حاضری دے لوں کیونکہ آپ نے اللہ تک پہنچنے کی تلقین کی تھی تو اللہ تعالیٰ تمہیں اثر آ گیا. تو چپ رہے اور انہوں نے کہا کہ اٹھو بچوں چلتے ہیں شہر میں فلاں جو محدث ہیں ان کے پاس جا کے حدیث سنتے ہیں. تو یہ چلا گیا ساتھ. تو انہوں نے جا کر کہا کہ حضرت وہ جو حدیث آپ سناتے ہیں اللہ تعالیٰ کی شباہت کی دنیا میں زیارت ہونے کی وہ کیا ہے. تو جو محدث تھے انہوں نے بڑا احترام کیا کہ بڑے اللہ والے ہیں بزرگ ہیں. اس کا انہوں نے سنانی شروع کی کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ شیطان کی تمہیں بہکانا دے اور ایسے نہ ہو جائے کہ نور تمہیں نظر آئے اور پھر اپنا تخت بچھا دے. اور یاد رکھو اللہ کسی کو نظر نہیں آتا اور وہ تمہارے ساتھ دھوکہ ہو رہا ہے. وہ شیطان ہے جس کے گرد چھوٹے چھوٹے شیطان جمع ہو جاتے ہیں اور ایسے نہ ہو کہ تمہیں وہ اللہ کی راہ سے بہکا دے اور ہٹا دے. تو شیخ نے کہا اچھا حضرت ہم چلتے ہیں. بس حدیث سنی اور اٹھ کے آگے چپ رہے لیکن یہ سمجھ گیا کہ وہ اتنا عرصہ تک جو عبادت کرتا رہا ہوں اور جو سجدے کرتا رہا ہوں کس کو کرتا رہا. ایک مدت کے بعد پھر شیخ وہاں سے گزرے تو اسے دیکھا ایک جنگل میں بیٹھا ہوا تھا نماز پڑھ رہا تھا تو خالی ہوا تو انہوں نے کہا پھر نہیں آئے. اس تو رونے لگا اور کہنے لگا حضرت 18 سال تک اسی کو سجدہ کرتا رہا ہوں اب اتنا ہی مدت ہو گئی ہے اب اللہ سے استغفار کرتا ہوں توبہ کرتا ہوں یہاں بیٹھا رہتا ہوں اور صرف فرض نماز پڑھتا ہوں اور استغفار کرتا ہوں کہ کس گمراہی میں پھنس گیا تھا. یہ چیزیں آ جایا کرتی ہیں لوگوں کو. اسی لیے حضور اکرم صلی اللہ علیہ وسلم جو خواب میں نظر آتے ہیں نا بہت ہی ٹیڑھا مسئلہ ہو گیا ہے بہت ہی ٹیڑھا مسئلہ ہو گیا ہے. جس کو دیکھو اس کو دعویٰ ہوتا ہے اور ایسی شریعت کے خلاف چیزیں وہ کرتے ہیں حیرت ہوتی ہے کہ بھئی اس کو کیا ہو گیا ہے. حضور صلی اللہ علیہ وسلم خواب میں آئے تھے یہ چیز کہہ گئے یہ چیز کہہ گئے. یہ سچ ہے کہ نبی کریم صلی اللہ علیہ وسلم خواب میں نظر آتے ہیں لیکن آدمی کو اچھی طرح غور کرنا چاہیے کہ حضور اکرم صلی اللہ علیہ وسلم کو دیکھا ہے یا قوت خیال نے جسم کا روپ دار دیا. یہ شیخ جو محقق ہوتا ہے نا وہ جانتا ہے اس چیز کو کہ کیسے فیصلے ہوتے ہیں کیسے چیزیں الگ الگ ہوتی ہیں. تو اس لیے دونوں چیزوں میں بڑا فرق ہے. ایک آدمی دن میں 10,000 بار درود شریف پڑھتا ہے 5,000 بار پڑھتا ہے. ایک آدمی حدیث شریف پڑھاتا ہے ترمذی بخاری پڑھاتا ہے بار بار حضور اکرم صلی اللہ علیہ وسلم کا ذکر. ایک آدمی کو ان سے محبت اور تعلق زیادہ ہے کبھی کبھی قوت خیال اپنے طور پر تصویر اپنے ہی اندر گھڑ لیتی اور وہ چیز آدمی دیکھتا ہے اور اس چیز کو وہ میں پتہ ہی نہیں چلتا اسے اور وہ کہتا ہے کہ ایسی چیز ہوگی حالانکہ وہ ایسی چیز نہیں ہوتی. جو محقق ہوتا ہے شیخ وہ جانتا ہے کہ چیز کیا ہے. حضرت مجدد رحمت اللہ علیہ نے ایک جگہ حضور اکرم صلی اللہ علیہ وسلم کی رویت جو ہے اس کی تین اقسام جو بیان کی ہیں اس میں سے ایک ہے. تصوف اور طریقت میں ہی نہیں شریعت کی چیزوں میں بھی حضرت کے مکتوبات بہت چشم کشا ہیں آنکھیں کھل جاتی ہیں جب آدمی نے غور سے پڑھتا ہے کہ اس آدمی کی لکھی ہوئی چیزیں جسے اللہ نے حکمت میں بڑا وافر حصہ عنایت فرمایا تھا اور اللہ تعالیٰ نے دین کی گہری سمجھ عنایت فرمائی تھی. حضرت فرماتے ہیں کہ یہ جتنی بھی اس قسم کی چیزیں ہیں نا جس کے نتیجے میں کشف اور اچھے خواب اور یہ چیزیں آتی ہیں اگر اس کے حالات سنت کے مطابق نہیں ہیں تو میں تو اسے باطل میں ترقی سمجھتا ہوں. چی اہل استدراجہ نیز احوال و ازواق دست میں دیاد و کشف توحید و مکاشفہ و معائنہ درمایا سور عالم بظہور میں آئے. پر استدراج کیسے ہوتا ہے اس آدمی پر حال تاری ہو جاتا ہے इस आदमी को लुत्फ आने लगा है, लगता है मजा आने लगता है। मजा जो आने लगता है तो कभी कभी मजों के पीछे पड़ जाता है, असल इबादत को छोड़ देता है। हकीम सनाई दुआ मांगते थे, और हकीम सनाई और ये हाफिज अत्तार और सादी और मारूम, ये सारे एक एक दर्जे के बुजुर्ग थे। बड़ा बड़ा गहरा इल्म था और बड़ी बड़ी अल्लाह ने मार्फत की चीजें सिखाई थी। उन्होंने कहा खुदाया नमाज में जो लज्जत आती है ना, उस लुत्फ और लज्जत से तेरी पनाह मांगता हूं। तो लोगों ने कहा हजरत नमाज में जी लगने से पनाह मांगते हैं, उनका इसी से पनाह मांगते। तो उन्होंने कहा जी लगे नमाज में, इससे ज्यादा अच्छी क्या बात है, आदमी नमाज पढ़ता है। उन्होंने कहा फिर अल्लाह के लिए नहीं पढ़ता, फिर उस लज्जत के लिए पढ़ता। तो इसलिए मैं चाहता हूं ये मुझसे हट जाए, लज्जत आए या ना आए बस खुदा के लिए नमाज पढ़ते रहें। ये जो इसमें जी लगना है कि ये मेरे और अल्लाह के दरमियान हिजाब ना बन जाए। हकीम सिनाई के मिजार पे गए थे इकबाल, सैयद सुलेमान नदवी रहमतुल्लाह अलैह वगैरह, और हकीम सिनाई की बड़ी तारीफ की है इकबाल ने, और उसका जो कलाम है वो पढ़े जाने के काबिल है। गजनी से जो चंद एक लोग, चंद एक क्या है, हकीकत में तो सैकड़ों लोग उठे, उनमें से एक वो शख्सियत थी, बड़ी गहरी बातें थी उनकी। हज़रत मुजद्दद रहमतुल्लाह अलैह फरमाते हैं जो ज़ौक और लज़्ज़तें मिलती हैं, कश्फ़े तौहीद व मुकाशफा व मुआयना दर मराया, आईने की तरह सूरतें देखते हैं, सुवरे आलम बज़हूर में आए, और इसी तरह दुनिया की चीजें जो उन्हें नजर आती हैं, हुकमाए यूनानो जोगिया व बराहिमा हिंद अरिमाना शरीकन। इन सूफियों को सोचना चाहिए कि जो ख्वाबों पे और इस किस्म की कच्ची चीजों पे एतमाद करते हैं, यूनान के जो फलसफी थे और हिंदुस्तान में जो जोगी और ब्राह्मण है, ये सब के सब इस माना में करके एक ही। ब्राह्मण जो है वो भी मुजाहिदा करवाता है। ब्राह्मण कहता है नाखून मत काटो, बाल मत काटो, नहाओ नहीं। आप आठवीं और नवीं सदी की अगर ईसाइयत को पढ़ेंगे तो आठवीं और नवीं सदी की ईसाइयत में ऐसी ऐसी अजीबोगरीब चीजें मिलेंगी कि क्रिश्चियंस की जब हिस्ट्री पढ़ते हैं तो वहां पता चलता है कि ये आदमी था, पादरी था, और इसने ये पैंट 40 साल तक नहीं उतारी, और उसकी जब कीमत लगी तो इतने लाखों डॉलर में वो फरोख्त हुई कि लोगों ने कहा यह बड़े ही मुतबर्रिक और मुकद्दस चीज है। अच्छा फलां पादरी था, उसके नाखून इतने बढ़ गए थे कि वो नाखून पलट के सिमट के उंगलियों में आ गए वापिस होके, उंगलियां जख्मी हो गई और उंगलियां काट देनी पड़ी, मगर उस आदमी ने नाखून नहीं काटे, 20 बरस भी तमाशा वो। इस तरह की 20 जो चीजें क्रिश्चियंस क्या मिलेंगी, और ये सब कुछ करते थे, ये था ये इतना अर्सा तक धूप पे खड़ा रहा। इसी तरह हिंदुओं के यहाँ इस तरह की चीजें मिलती हैं। ये सब चीजें क्या हैं, ये अपने आप को अजियत देके तकलीफ देकर अल्लाह तक पहुंचाने की कोशिश है ना का। और वो समझते थे नफ्स खुशी से होती है, और नफ्स पर चोट पड़ती है अल्लाह तक पहुंचने की राह होती है। शरीयत इस चीज को बदलती है, और खास तौर से मुजद्दद अल-फ़िज़ानी सरहिंदी रहमतुल्लाह अलैह ने इस चीज की शदीद मुखालफत की। उन्होंने कहा नफ्स को तोड़ने के लिए बस इतना काफी है कि शरीयत पे अमल करो। उन्होंने कहा इतना काफी है बस, इससे ज्यादा की ना हम तलकीन करते हैं ना इजाजत देते हैं। इसीलिए एक चीज ऐसी लिखी है हजरत ने, बहुत सी चीजें, एक चीज ऐसी लिखी है कि शायद पूरी इस्लाम के लिटरेचर में बात है, छोटी सी बात, फिकरा छोटा सा है, लेकिन पूरे लिटरेचर में कहीं नहीं मिलेगी, इतनी कमाल की बात लिखी है। फरमाते हैं कोई आदमी साल हर साल तक नफल रोजे रखता रहे, अपनी मर्जी और ख्वाहिश से साल हर साल नफल रोजे रखता रहे, तो मैं समझता हूं उसे इतना सवाब नहीं मिलता जितना सवाब छोटी ईद में नमाज पढ़ने से पहले, जाने से पहले घर में चंद खजूरें खा लेना, कोई मीठी चीज खा लेना, जितना उस इफ्तार में सवाब है इतना रोजों में सवाब। क्यों? फरमाते हैं ठीक है, साल हर साल जो नफल रोजे रखे वो अपनी ख्वाहिश से रखे हैं, और हुजूर सल्लल्लाहु अलैहि वसल्लम से मुतल्लिक आता है कि छोटी ईद पे जब जाते थे तो जाने से पहले कुछ खा के जाया करते थे, तो फरमाते हैं ये जो खाना है ना, ये जो किसी एक मुस्ताहब की पैरवी है, ये नफ्स पे गिरा गुजरे। फरमाते हैं तुम्हें पता चले ना चले नफ्स इन चीजों को नहीं चाहता, बस इतनी नफ्स की मुखालफत काफी है। तो हिंदू जोगी ब्राह्मण इससे नतीजा क्या निकलता था, आखिर पर पहुंचकर नफ्स की मुखालफत से जो लोग भी शरीयत के मुताबिक मुखालफत करते हैं वो अल्लाह तक पहुंच जाते हैं और अल्लाह ताला की राह मिल जाती है, और जो नफ्स की मुखालफत करते हैं शरीयत को छोड़ के अपनी राय से इन चीजों से, वो होते होते आहिस्ता आहिस्ता अहले कश्फ तक पहुंच जाते हैं। उन्हें कश्फ होने लगता है, उन्हें इल्हाम भी होने लगता है। इल्हाम कहां से होता है और कश्फ कहां से होता है, दोनों का मंबा मुख्तलिफ है, दोनों का मस्दर मुख्तलिफ है, दोनों की जहां से आगाज का जो नुक्ता है ना, ये मुख्तलिफ है। जो आदमी अपने नफ्स के लिए मुजाहिदे करता रहता है, नाखून बढ़ा लिए, ना आया नहीं, ठंडा पानी नहीं पिया, धूप में खड़ा रहा, वगैरह वगैरह, जैसे जैसे ये मलंग होते हैं, आप देखें इन्हें धूप में बैठे रहते हैं, इनका जी नहीं जाता कि साए में बैठे, कभी ठंडा पानी पिए, कड़े चढ़ाए हुए हैं, ऐसे 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 भारी लिबास पहने हुए हैं कि गर्मियों में देख के आदमी को खुद गर्मी लगने लगती है कि ज्यादा इस आदमी का क्या हाल होगा, इतना मोटा लिबास गर्मी में पहना हुआ है, तो परेशान हो जाता है आदमी। इन सारी चीजों से होता क्या है, उस आदमी के नफ्स पर बोझ पड़ता है, तो नफ्स के अंदर जो सलाहियतें हैं वो जागती हैं और इसे कष्ट भी होता है और इल्हाम भी होता है। लेकिन इनके मक्शूफात जो होते हैं वो आलिम तकवीनियात के होते हैं। तकवीनियात का ही कष्ट भी होता है, इल्हाम भी होता है। इल्हाम कहां से होता है, ये बात है। कष्ट ऐसे होता है कि मतलब किसी आदमी को देखता है और उसे देखते ही एहसास हो जाता है कि इस आदमी की शादी होने वाली है, तो उसे कहता है कि अंगूठी बना लो। अब आदमी गया और कोई खातून गई और इसने बैठे बैठे मलंग ने कहा कि अंगूठी बना लो, उसे कहा बेटी सुर्ख दुपट्टा बना लो, तो वो हैरान होते हैं कि हमने तो कोई बात की नहीं, और इसे पता चल गया। बस वो तो लट्टू और दीवाने हो जाते हैं, वो दीन मजहब सब कुछ वही होता है। कभी वो कह देता है कि भाई जरा हट के बैठना, कहीं जीग ना जाओ, थोड़ी देर में बारिश शुरू हो जाती है। अब ये जो चीज से महसूस हो रही है, ये नफ्स की सफाई की वजह से महसूस हो रही है, पाकिजगी की वजह से। सफाई और पाकिजगी में फर्क, कपड़ा नापाक हो गया, कोई आदमी बहुत आला किस्म की शराब से धो ले तो साफ हो गया ना, पाक तो ना हुआ, पाक तो जब भी होगा जब पानी से धोएगा। तो नफ्स की सफाई से ये चीजें हासिल होने लगती हैं। लोग इन तकवीनियात के मकशूफात में गिर जाते हैं और समझते हैं बहुत बड़ा आदमी है जी, किसी को कह दिया कि तुम्हारे यहां बेटा होगा, बशारत तो मुकदमा खत्म हो जाएगा, किसी को कह दिया कि तैयारी करो असेंबली में पहुंच जाओगे, किसी को छड़ी मार दी और उसे कहा सुभान अल्लाह ये मैं वज़ीर आज़म जब बने इस छड़ी की वजह। बहुत सी चीजें ऐसे ही हैं, ये सब के सब कर्तव्य जो है ना, ये नफ्स की सफाई की वजह से होते हैं और लोग उनके मोतकिद हो जाते हैं, क्योंकि खुद भी पता नहीं होता। इसी तरह ही नहीं इल्हाम होता है। इल्हाम कैसे होता है, वो ये कि अल्लाह ताला का जो भी हुक्म अलाए आला पर नाजिल होता है, फरिश्ते उस पर बात करते हैं। अल्लाह ने कुरान करीम में फरमाया, अल्लाह ताला ने, अल्लाह ने कहा जब हमारा हुक्म आता है तो फरिश्ते, जब हुक्म आता है तो अल्लाह ताला ने बताया कि फरिश्ते कांप उठते हैं अल्लाह का हुक्म आने की जो खास अलामात होती हैं, जब वो देखते हैं कि पता नहीं माजा कालर हुक्म, ताज्जुब से एक दूसरे से पूछते हैं, शदीद परेशानी की हालत में फरिश्ते एक दूसरे से पूछते हैं माजा कालर हुक्म, तुम्हारे परवरदिगार ने क्या कहा, अल्लाह ने क्या हुक्म भेजा है। फिर कबल इसके कि दूसरी जमात पे और जवाब दे, खुद ही कहते हैं कालुल हक, कहते हैं जो कुछ भी कहा अभी सच का, जो कुछ है वो सही है। वो हुवल अलीउल कबीर, अल्लाह की जात बड़ी है, बहुत अजमत और बुजुर्गी वाली है। और फिर आहिस्ता आहिस्ता उन्हें सुकून होता है, फिर अल्लाह ताला का हुक्म वो सुनते हैं। मसलन ये हुक्म होता है कि हम फला आदमी से दुनिया में मोहब्बत करते हैं, तुम भी उससे मोहब्बत करो, फला आदमी से मैं नफरत है, तुम भी उससे नफरत करो। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, फिर वो हुक्म नाजिल होता है पहले आसमान पे, दूसरे पे, पहले पे, होते होते वो इन फरिश्तों तक पहुंचता है जो फरिश्ते यहाँ पर बादलों में होते हैं। तो शयातीन उस हुक्म को सुनने की कोशिश करते हैं, तो ऊपर जाते हैं। आपने फरमाया 9 में से 10 में से 9 बातें नहीं सुन पाते, कभी कभी एक आध बात सुन लेते। अल्लाह ताला ने कुरान में भी कहा, अल्लाह ने कहा कि बहुत कम वो सुनते हैं और फिर ऊपर से पथराव होता है, उन पर आग फेंकी जाती है। वो एक बात ये ला के उस आदमी को बता देता है जिस आदमी के साथ इसका ताल्लुक होता है, और वो ताल्लुक जिससे होता है उसको नफ्स की सफाई हासिल होती है ना, तो शैतान का ताल्लुक इस एतबार से होता है कि शैतान इस आदमी के मुतल्लिक जानता है कि सारी जिंदगी ये खुद भी गुमराहों का इमाम रहेगा, लोगों को भी गुमराह करेगा, ये तो मेरा चेला है ही। शैतान और जिन्नात शयातीन आके उससे बात करते हैं, इसे पता नहीं चलता, लेकिन इसके दिल में बात आ जाती है। ये है इल्हाम, ये पूरा सिलसिला है। इसीलिए कुरान में आया अल्लाह ताला ने फरमाया इन शयातीन लयुहून इला औलियाई, और शयातीन अपने दोस्तों को वही करते हैं। ये इल्हाम से भी बड़ी बात अल्लाह ने, अल्लाह ताला ने फरमाया शयातीन अपने दोस्तों को वही करते हैं, किस बात की, लिए जादलुकुम, ताकि वो हक वालों से झगड़े, सच्चे लोगों से झगड़े। इसके मुकाबले में दूसरी तरफ कश्फ और इल्हाम यहां भी होते हैं, और कश्फ यहां भी मशायख को होता है, लेकिन उस कश्फ का जो मंबा और मौरिद है वो अल्लाह ताला की तरफ से होता है। कभी कभी आलिमे अरवाह में कोई फैसला होता है और उसको इधर भेज दिया जाता है कि इतना आदमी को ये बता दिया जाए, फरिश्ते बता देते हैं। एक है तकवीनियात का कश्फ कि दुनिया में क्या होने वाला है, हुकूमत किसकी आने वाली है, किसी आदमी के साथ क्या होने वाला है। एक है तशरीयात का कश्फ कि शरीयत ने ये हुक्म क्यों दिया है, इस हुक्म की इल्लत क्या है, इस हुक्म का वजह क्या है। ये जो है हकीकत में बहुत बड़ी चीज है, किसी आदमी को अल्लाह ताला शरीयत की इतनी गहरी समझ दे दे कि कोई आदमी कुछ करता रहे ये शरीयत से ना, इसको अच्छी तरह समझ में आ जाए। अब ये जिसने भी लिखा है, शाहबुल्लाह रहमतुल्लाह ने लिखा है, लेकिन उनका ये कहना कि नमाज इसलिए है कि वो आलम में, आलम आखिरत में जो तजल्ली होगी उस तजल्ली को बर्दाश्त किया जाए, ये वो बहुत जबरदस्त बात है जो उन्हें अल्लाह ताला की तरफ से गालिबन इल्हाम फरमाई गई होगी, वरना आम आदमी इस बात को कैसे समझ सकता है कि ये तशरीयात का कश्फ है। शाहबुल्लजीज़ मुहद्दिस देहलवी रहमतुल्लाह अलैह लिखते हैं एक जगह पर कि जो मशायख नाकिस होते हैं उन्हें तकवीनियात का कश्फ ज्यादा होता है, और जो मशायख कामिल होते हैं उन्हें तशरीयात का कश्फ ज्यादा होता है, उन पर शरीयत के असरार और रमूज ज्यादा कूदते हैं, शरीयत की बातें ज्यादा कूदती हैं, लॉजिक्स जो शरीयत में ये ज्यादा उन्हें मिलती हैं। और इसी तरह इल्हाम होता है कि अल्लाह ताला का फैसला भी फरिश्ते, फिर फरिश्ता आके उससे बात करता है, पता इसे भी नहीं चलता कि क्या कहा है किसी ने, लेकिन इसके जी में बात आ जाती है, वो अल्लाह की तरफ से इल्हाम हो जाता है। तो इस्तिदराज में ये जो लोग होते हैं इनको सफाई नफ्स हासिल होती है, पाकिजगी नहीं होती, और इधर जो शरीयत पे अमल करते हैं उन्हें पाकिजगी हासिल हो जाती है। इसीलिए मौत के वक्त फर्क पड़ जाता है, मौत के वक्त फर्क ये पड़ जाता है कि सफाई नफ्स होती है ना, तो वहां पर भी शयातीन आ जाते हैं, फिर उसकी मौत मात अल्लाह कुफर पे वाकई हो जाती है। और यहां पर चूंकि नफ्स की पाकीजगी हासिल होती है, मौत इसकी भी आती है, फरिश्ते हाजिर हो जाते हैं, और उस वक्त शैतान जोर लगा देता है कि किसी तरह ये आदमी अब तौहीद से हट जाए। इतना जोर लगाता है कि वो शेख तो शेख, उसके जो वाकई मुतबे शरीयत होते हैं, उनके जो खुलफा होते हैं, उन तक पर शयातीन के असरात आते हैं कि किसी तरह इन लोगों को दीन से हटा दिया जाए। लेकिन अल्लाह की हिफाजत होती है, फरिश्ते होते हैं, वो फिर बात उसकी चल नहीं सकती। तो मुजद्दद रहमतुल्लाह फरमाते हैं कि ये जो यूनानी करते थे फलसफी, और ब्राह्मण हिंदू और जोगी जो कुछ करते हैं, ये जो सूफी है ना, जो बिदआत में मुबतला है, एक दर्जे में ये सब एक हो जाते हैं, सिद्ध के अहवाल मुवाफकते उलूम शरईया। जिस आदमी को जांचना हो शरीयत के इल्म के मुताबिक जांचना चाहिए, बइज्तिनाब इस्तिकाबे उमूर मुहर्रमा व मुश्तबा बिदानन, और जो भी आदमी हराम काम और मुश्तबा कामों में पड़ जाता है, जानना चाहिए, अच्छी तरह सुनो कि समा और रक्स बिल हकीकत दाखिले ला गुलाबर, कि ये सिमा और कवालियों का सुनना और ये रक्स करना, ये दर हकीकत खेल तमाशे की चीजें हैं। अल्लाह ने फरमाया लोगों में से कुछ गुमराह ऐसे भी हैं जो खेल तमाशे की चीजें खरीद लेते। इतनी शिद्दत से रद्द किया है। इसलिए मुजद्दद रहमतुल्लाह अलैह कहने का मतलब यह है कि असल में इत्तेबाए शरीयत चाहिए। ये जो कॉज है, रीजनिंग है, कि आदमी कहता है अकल की वजह से इसकी इल्लत मालूम करे, पता चले कि ये क्यों है, फरमाते हैं ठीक है, लेकिन असल इत्तेबाए शरीयत है, असल हाकमियत नबूवत की है, अकल की नहीं। अकल उसके ताबे है, अगर महज अकल पे छोड़ दोगे तो ये जो सफाई नफ्स हासिल किया जो नवजादा की इनकी तो कोई ना कोई अकल थी ना, इसलिए ये काम करते हैं। ये हज़रत मुजद्दद रहमतुल्लाह का मौकफ है। इसके बाद एक चीज रह गई है और मुल्ला सदरा, मुल्ला सदरा कहने को तो शिया थे लेकिन मुल्ला सदरा को बहुत सी चीजों में अल्लाह ने कमाल दिया था। पिछले जमानों में मुल्ला सदरा पढ़ाया करते थे फलसफे और मंतिक में, उन्होंने एक चीज लिखी है, ये उनका मौकफ जो है वो इंशाल्लाह आइंदा। अच्छा एक छोटी सी चीज और है, बाज रात का ख्याल ये था, पिछली मरतबा फोन भी आया और बाज के वो ईमेल भी मौसूल हुई, उन्होंने कहा कि ये जो तनासुख का या मस्ख का नजरिया है इसके पुराने हजरात कायल नहीं थे, लेकिन बात ये नहीं है, बात ये है पढ़ना चाहिए। हमने ये अर्ज किया था कि इसके कायल उलमाए मातरीदी हुए हैं, हनफी मातरीदी उलमा जो हैं वो इस बात के कायल हुए हैं कि रूह जो है इस पे मस्ख आ जाता है। ये फतावा अजीजी हैं, हज़रत शाह अब्दुल अज़ीज़ साहब मुहद्दिस देहलवी रहमतुल्लाह अलैह के फतावा हैं और ये छपे हैं 1311 हिजरी में, यानी आज से कोई 125 साल पहले तकरीबन। और अज़ीज़ साहब मुहद्दिस देहलवी रहमतुल्लाह अलैह इसमें बहुत सराह से हज़रत का भी हवाला हमने दिया था, मालूम नहीं जिन्होंने भी एतराज़ात लिख के भेजे हैं उन्होंने ये गालिबन सुनी नहीं होगी कि हज़रत का भी हमने हवाला दिया था। शाह अब्दुल अज़ीज़ साहब रहमतुल्लाह अलैह की इबारत बस सुना देते हैं, हज़रत ने खुद लिखा है, फरमाते हैं कि अस्मस्ख़े उखरवी के असल आन दर आखरत मोहम्मदल मौत, आखरत में भी मस्ख होगा और वो जो है अज़रुए हदीस साबित है, हदीस से साबित है। जामे सगीर में इमाम सियूती रहमतुल्लाह अलैह ने अस्कुतबे मुतअद्दिदा मुतअद्दिद किताबों से ये बात लिखी है। फिर आगे चलकर लिखते हैं कि ये जो रूहों का मस्ख हो जाना है इन मामला अस्बाबे मस्ख उखरवी शुद आखरत में ऐसे होगा, पस खलास अज़ाब फासिक ना चिरा लाजिम आए बल्कि इन हम नोड़े अज़ाब के दौरान गिरफ्तार। इसलिए ऐसा आदमी जो बास खास गुनाहों में मुब्तला होता है मरते वक्त उसे ये अज़ाब रूह को दिया जाता है और उसका उसकी रूह को मस्ख कर दिया जाता है। मसलके उलमाए हनफिया मातरीदिया हमीनस, हनफियों और मातरीदियों का मसलक यही है, यही हमने पिछली मतवाज किया था। मुल्ला मुईन दशरे बरसख क्या मोतमदाने उलमाए मावरा नारस, मुल्ला मुईन रहमतुल्लाह अलैह ने शरे बरसख अपनी किताब में ये बात लिखी है और मुल्ला मुईन जो थे मावरा नहर के उलमा में बहुत बड़े मुकाम के आदमी थे, उन पर एतमाद था। मीगो एक को कहते हैं कि इंसान पर यसीर जिन्नन, इंसान आलम बरसख में जाकर कभी जिन बन जाता है क्योंकि उसे मस्ख कर दिया जाता है। वहाजा तादीबुन और ये अजाब से दिया जाता है। वगज़बुन मिनल्लाहि तआला अला मन शाआ और अल्लाह जिस पे चाहे ऐसे गज़ब नाजिल करता है। कमन काना जैसे कि पिछली उम्मतों में लोग दुनिया में मस्क कर दिए जाते थे एक तिरादा और खनाजीर सुअर और खिंजीर बना दिए जाते थे। इल्ला अन्नहु रफा हादल अज़ा हादल अज़ाब, हाँ पर इतना सा है कि अल्लाह ताला ने यहूदियों और यहूदियों को अजाब दिया था इस दुनिया में कि उन्हें बंदर और सुअर बना दिया था। फर्क ये है कि अनहाजिल उम्मतुल मरहूमा इस उम्मत पर अल्लाह ने रहम किया है और इस दुनिया में खुदा ने इनके लिए मस्क नहीं रखा और हुज़ूर अकदस सल्लल्लाहु अलैहि वसल्लम की बरकत की वजह से ये उम्मत महफूज हुई है। लेकिन ये नहीं जानना चाहिए कि ये मस्क आखरत में भी नहीं होगा। वक़्त वरदा फिल अहादीस सहीहा, सही अहादीस में आया है कि इस उम्मत में मस्क होगा, लोग जमीन में धंसाए जाएंगे, लोगों पर पत्थर बरसेंगे, क़यामत के करीब करीब इस दुनिया में ऐसे है। लेकिन जिस मस्क की मैं बात कर रहा हूँ उल्लाह मुईन रहमतुल्लाह अलैह कहते हैं ये बरज़ख़ में इस तरह से है कि गालिबन फिर कुफारे काफिरों को होगा, वल मोमिनीन ज़ालिमीन और उन लोगों की भी रूहें मस्क की जाती हैं आलिम बरज़ख़ में जो मोमिन है लेकिन जालिम होंगे। अज़ानीन वो जो आदि बदकार थे और जो आदि आदि ऐसे गुनाह के काम करने वाले थे। सियमा इज़ा मातू और हाँ खास तौर पे उन लोगों को जो मारे गए या कत्ल हो गए और इस हालत में थे कि उन्हें उन्होंने जिंदगी में नहाने की गसल वाजिब हो गया और उन्होंने परवाह नहीं की, तो ऐसे लोग जो हैं अल्लाह ताला अगर चाहेगा तो उनसे हटा देगा, वगर ना ये लोग मरने के बाद इनके मुंह मस्त की जाती हैं। ला यकून फिस सुलहा वल औलिया, हाल बता अल्लाह के नेक बंदे और औलिया अल्लाह असलन उन पर हरगिज ये अज़ाब नहीं होता। भाई मातू अला जनाबतिन, अगरचे उनकी वफात के वक्त उनकी हालत ऐसी हो कि उन्हें नहाना हो, लेकिन जिंदगी में वो चुके पाक रहे और अचानक ऐसी हालत पेश आ गई तो उनके साथ ये चीज नहीं होगी। हजरत ने इसमें फतावा शाहबुलजी साहब रहमतुल्लाह ने, ये फतावा अजीजी का मजमूआ है और सफा 119 से लेके हजरत रहमतुल्लाह ने 122-123 तक ये सारी बहस की है, ये देखते हैं।